नमस्कार, कार्यक्रम बधिर नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालोको अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी स्थानीय चुनावबारे, देखिएको अन्यलताबारे छलफल गर्दैछौ। 14 वर्ष अघि नै हुनुपर्ने स्थानीय चुनाव अहिलेसम्म हुन सकेको छैन। नयाँ संविधानको कार्यान्वयनका लागि स्थानीय चुनाव अपरिहार्य भए पनि अझै त्यसको ठोस आधार तयार हुन सकेको छैन। संविधानले व्यवस्था गरेको पुरानै संरचना अनुसार चुनाव गर्ने कि पुनर्संरचना आयोगले दिएको प्रतिवेदन अनुसार स्थानीय तहको चुनाव गर्ने भन्ने विषयमा दलहरू अझै प्रष्ट भइसकेका छैनन्। जतिसक्यो छिटो प्रतिवेदन बुझाउन आग्रह गर्दै आएको सरकार प्रतिवेदन तयार भएपछि भने त्यसलाई स्वीकार गर्न मानिरहेको छैन। अर्कोतर्फ प्रतिवेदन बुझेपछि स्थानीय निकायको भविष्य के रहन्छ भन्ने विषयमा अन्यलता देखिन्छ। आजको कार्यक्रममा हामी स्थानीय निकाय वा तहमध्ये कुन चुनाव गर्ने भन्ने विषयमा दलहरू अझै प्रष्ट किन छैनन्, सरकारले चुनावको मिति कहिले घोषणा गर्छ, आयोगले प्रतिवेदन बुझाएपछि पुरानो संरचना अनुसार चुनाव गर्न मिल्छ कि मिल्दैन लगायतका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल र संविधानविद चन्द्रकान्त ग्यावाली। कार्यक्रमको पहिलो भागमा हुनुहुन्छ नेता हरिबोल गजुरेल।
स्थानीय चुनावको चर्चा परिचर्चा शुरू भइरहँदा चाहिँ सरकार र सत्ता पक्षीय दलहरू निकायको गर्ने वा तहको चुनाव गर्ने भन्नेमा अलिकति अन्यलमा परेको
होइन? तहको त तहकै हुन्छ, किन नयाँ संविधानमा जुन व्यवस्था हुन्छ त्यही अनुसार गर्नु पर्यो। त्यो तहको स्वरूप कस्तो हुने भन्ने विषय जुन छ नि, अब अहिले अलिकति आयोगले जो पुनर्संरचना गरेका छ त्यो अनुसार हुने कि पहिलाकैलाई कायम गरिदिने हो भन्ने कुरो एउटा बहस छ। हाम्रो चाहिँ भनाइ के हो भने अहिले आयोगलाई जे जिम्मा दिएको छ करिब उसले काम पनि कम्प्लिट गरेको छ। मधेसका केही जिल्लाहरूमा अलिकति व्यवस्थित ढङ्गले नभएको होइन, त्यो पनि अब सहमति गरेर मधेसवादी दलहरूसँग फेरि सहमति गरेर चाहिँ के भने स्थानीय तहको होइन जो नयाँ पुनर्संरचना गरेको छ त्यो अनुसार जानुपर्छ होइन। तर कतिपय फेरि भनाइ के छ भने मधेसवादी दलहरू मान्दैनन् होइन, नेपाली कङ्ग्रेसभित्र पनि पुरानैमा जानुपर्छ भन्ने आइरहेको छ, एमाले पनि आइरहँदा के हुने हो त भन्ने एउटा अन्यल त छ। मलाई चाहिँ अब छिटैहरूलाई सरकारले स्पष्ट गर्नुपर्छ र नयाँ आधारमै गर्नुपर्छ, किन संविधान कार्यान्वयन गर्नु भनेको आयोग पनि गठन भइसक्यो, उसले रिपोर्ट पनि तयार छ भनिसकेको सन्दर्भमा आउँदा अब कुनै पनि कारण देखाएर होइन पछि हट्नु राम्रो हुन्न भन्ने लाग्छ।
आयोगको प्रतिवेदन आयोगले तयार पारे पनि सरकारले चाहिँ यो आयोगको प्रतिवेदन स्वीकार गर्ने बित्तिकै वा लिने बित्तिकै चाहिँ पुरानो स्थानीय निकाय भङ्ग भएर चाहिँ संविधानले बाध्यात्मक स्थिति सिर्जना गर्नुपर्छ गर्छ भन्ने बुझाएका कारण आयोगको प्रतिवेदन सरकारले लिन चाहिरहेको छैन।
आयोगको यो विषय क्लियर नभइकन आयोगको प्रतिवेदन लिएर हुन त्यो कारण तपाईँले जे बताउनु हो होइन, तल भङ्ग हुन्छ भनिसक्यो, यसको सरकार मुख्य होइन। मुख्य विषय के हो भने कुन तह त तहै गर्ने होइन, नयाँ अनुसार गर्ने कि पुरानैलाई तह चाहिँ घोषणा गरेर गर्ने हो भन्ने मात्रै फरक हो त्यहाँ। त्यसले त्यसो पुरानैलाई तपाईँ तह भनेर घोषणा गर्ने हो भने अब फेरि आयोगको प्रतिवेदन तपाईँ लिएपछि त्यो कारणमा जाँदैन, फेरि त्यो त्यो लिनुको केही अर्थ भएन होइन। त्यसले यो विषय नटुङ्गिया भन्नाले अहिले अलिकति लेट भयो।
यो पुरानै संरचना जुन निकाय छ त्यसैलाई तह घोषणा गरेर चुनाव गरौँ भन्ने विषयमा छलफल केन्द्रित भयो भन्नुभयो
होइन? त्यतातिर कतिपय राजनीतिक दलहरूको त्यस्तो सोचाइ छ, तर हाम्रो चाहिँ भनाइ के भने नयाँ तहको गर्दा पनि होइन नयाँ पुनर्संरचना जो आयोगले गरेको छ त्यसै आधारमा गर्नुपर्छ भन्ने हाम्रो पार्टीको चाहिँ आफ्नो मान्यता हो। तर कतिपय दलका वरिष्ठ नेताहरूले नै होइन पुरानैलाई तह भनौँ होइन अहिले त्यसैमा जाउँ होइन र पछि बिस्तारै गर्दै जाउँला भन्ने हुन्छ। अब अर्कोतिर मधेसवादी दलहरूको पनि पुरानैमा पुरानैलाई तह बनाएर लान सकिन्छ भन्ने भावनाले अब अलिकति बहसहरू भइरहेको छ, टुङ्गोमा पुगेको छैन।
अन्यलता चिर्न सरकार र जस्तै नेकपा माओवादी केन्द्र जुन सरकारको नेतृत्व गरिरहेछ त्यसले पनि अलिकति अरू विषयमा अल्झेर यो चुनावको विषय चाहिँ कतै ओझेलमा पर्दै गएको त होइन?
यो विषय अब होइन चुनावको विषय ओझेलमा पार्न त खोजिँदैछ तर ओझेलमा पार्नु हुन्न, किन चुनाव नभइकन संविधान कारण हुँदैन र एउटा संवैधानिक सङ्कट खडा हुन्छ। कतिपय चाहिँ फेरि नेपालमा फेरि अस्थिरता कायम गर्ने फेरि पुरानैतिर फर्काउने पनि सोच छ, यथास्थितिमा फर्काइदिने, संघीयता पनि गरिदिने होइन, यो समावेशी समानुपातिक सबै जस्ता विषयहरू उल्टाइदिने विभिन्न बाहनामा त्यो पनि एउटा प्रवृत्ति छँदैछ। तर मलाई चाहिँ राजनीतिक दलहरूले जुन परिवेशमा जसरी संविधान बनाए जुन प्रतिबद्धता जारी छ त्यो अनुसार फेरि उनीहरू मिलेरै यसलाई कार्यान्वयन गर्नुपर्ने उनीहरूको दायित्व पनि हो, यो दायित्वबाट उनीहरू कोही पनि भाग्न मिल्दैन।
तर त्यो त्यो जुन तपाईँले दायित्व भन्नुभयो त्यस त्यो अनुसारको जिम्मेवारी बोध यो संविधान संशोधन प्रस्ताव आइसके पछाडि दलहरू बीचको तिक्तता चाहिँ झन् गहिरिँदै गएको छ, आरोप प्रत्यारोप गहिरिँदै गएको छ, छलफलको वातावरण बन्न सकेको छैन।
होइन, यो त बहसको बेला आरोप प्रत्यारोप हुन्छ, जब बहस हुन्छ भने आरोप प्रत्यारोप पनि त्यसमा जोडिएर आइहाल्छ, भाषा शैली कस्तो प्रयोग गर्ने भन्ने मात्रै कुरो होइन, मलाई लाग्छ त्यो कुरो। तर मुख्य कुरो के हो भने यो बहस छलफल हुनु नराम्रो कुरो अर्थमा लिनु भएन, बहस छलफल हुनु भने त के नयाँ निष्कर्षतिर पुग्ने एउटा वातावरण बन्नु पनि
समाधानमुखी भन्दा पनि जटिलतातर्फ उन्मुख गरिने
त्यो पनि त्यो बहस थियो नि त, संविधान निर्माण गर्ने ठुल्ठुला बहसहरू थिए, आन्दोलन भए, सङ्घर्ष भए, होइन हामीले नै त्यतिखेर आन्दोलनको नेतृत्व गऱ्यौँ होइन, 30 दल बनाएर भने त्यो परिवेशले त फेरि त आखिर त संविधान चाहिँ सभाबाट संविधान जारी गर्ने वातावरण बनायो नि। अहिले खालि हामीले आन्दोलनलाई त्यही रूपमा मात्रै लिनुहुन्न, त्यहाँ त विभिन्न ढङ्गले जनताको आवाज पनि त्यहाँ उठिरहेको छ होइन, राजनीतिक दलहरूको आफ्नो सोचहरू पनि छन्, ती त भिन्न भिन्न हुने भयो नि त, ती त छलफल गरेर फेरि एउटा निष्कर्षमा पुग्नुपर्ने हुन्छ होइन, सबैका सोचहरूलाई एउटा ठाउँमा ल्याउनको लागि फेरि कम्प्रोमाइज काहीँ न काहीँ गर्नुपर्ने हुन्छ, त्यसले अहिले भएको बहसलाई हामीले नकारात्मक रूपमा मात्रै लिनुहुन्न। यो पनि बहसले भने चाहिँ नयाँ निष्कर्ष पुर्याउने एउटा वातावरण पनि बन्छ, तर दलहरू फेरि के भने एउटा संरचना पुग्न सकेनन् भने एउटा निष्कर्षमा पुग्न सकेन, अनि समस्या हो क्या, बहस हुनु राम्रो कुरा हो, आन्दोलन हुनु पनि नराम्रो कुरा होइन, विभिन्न पक्षले गरिरहेको छ होइन, तर दलहरू मिलेर त्यसको एउटा नयाँ संश्लेषण गर्ने नयाँ निष्कर्ष निकाल्यो भने
के हुन्छ त अब जस्तै सबै डेडलक चाहिँ संसद पनि अवरुद्धको अवस्थामा छ, सत्ता पक्ष चाहिँ संविधान संशोधन प्रस्ताव फिर्ता नलिने अडान दोहोऱ्याइरहेको छ, अब विपक्षीले फिर्ता नलिकन चाहिँ हामी संसदै नै चल सदन नै चलन दिनु भनिरहेको स्थिति छ।
पहिलोको त जसको लागि संशोधन गर्न खोजिएको होइन, खास गरी मधेसी थारू होइन र जनजातिहरू जसको मागहरू जो आन्दोलनमा पनि छन् भने उनीहरूले नै पहिला यसको स्वामित्व लिनु पऱ्यो नि, ठिक छ हामी चाहिँ अब यो अनुसार जान तयार छौँ भनेर त्यसलाई त्यो प्रस्तावको पक्षमा उभिनु पऱ्यो दृढतापूर्वक, अनि त्यसपछि यहाँ समस्या त्यहाँनिर भइरहेको थियो, उहाँहरू नै के हो भन्ने कुरो भइसकेको छ होइन, अनि जसको लागि गरेको त्यसैले त्यसको स्वामित्व नलिएपछि अनि अर्कोले नि भन्ने ठाउँ पाउँछ, खोइ त समस्या हल हुन्छ त फेरि, र सरकारको चाहिँ प्रस्ताव पेस गर्यो जसलाई चाहिएको उनीहरूले नै त्यसलाई अङ्गीकार गरिरहेका छन् त्यसलाई स्वीकारिरहेका छैनन् भने यो भने अनि कारण कसरी हुन्छ, जो तर्क एमालेका नेताहरू तर्क आएको छ नि त कमिसन, पहिलो कुरो के नि मधेसवादी दलका नेताहरू थारू समुदाय थारू लगायतका अन्य समुदायहरूको जो विभिन्न पार्टीहरू पनि छन् विभिन्न समुदायहरू छन् उनीहरूले पहिला भन्नुभयो ठिक छ यो प्रस्ताव ठिक छ, यसमा हाम्रो त्यो पुरै चित्त त बुझाएको छैन होइन, अझ यो परिमार्जन होस् भन्ने हाम्रो चाहना हो, तर हामी यसलाई अगाडि बढायो भने यसलाई स्वागत गर्छौँ भन्नु पऱ्यो नि त, स्पष्ट भाषामा भन्नु पऱ्यो, त्यो नभनिरहेकोले गर्दा अर्कोलाई होइन एमालेलाई पनि त्यो एउटा ठाउँ भइरहेको छ।
तपाईँहरू जस्तै सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसँग जस्तै प्रधानमन्त्रीसँग तपाईँहरू पनि छलफलमा हुनुहुन्छ, के छ त मधेसी मोर्चा उहाँहरूको जुन पक्षलाई चित्त बुझाउनु खोजेको
होइन, पछिल्लो चाहिँ किन उहाँहरू सहमत हुनुहुन्छ भन्नेमा पुगेको छ, पछिल्लो जो हिजो कुराकानी भयो होइन मधेसवादी दलहरूसँग उहाँहरू अब सकारात्मक हुनुहुन्छ भन्ने कुरा आइरहेको छ, त्यही पनि फर्मल्ली उहाँले बैठक बसेर निर्णय गर्नुभएको छैन, होइन त्यही त परिमार्जन होस् भन्ने हाम्रो जानु हो, हामीले असहमति राखेर पनि हिजो संविधान जारी गरौँ नि, हामीले संसदमा हामीले आफ्नो मत दर्ज गराएर होइन सहमति गरौँ शासकीय स्वरूपहरूको सवालमा, त्यो त उहाँले त्यो त पाउनुहुन्छ नि त, हामी असहमतिहरूलाई दर्ज गराउँछौँ तर यो प्रस्तावलाई को ओनरसिप हामी लिन्छौँ होइन, यसलाई हामी पास गर्न सहयोग गर्छौँ होइन भन्नु त पऱ्यो नि त, आफ्नो भिन्न मत त उहाँले राख्न सकिन्छ नि त,
त्यो कुरो उहाँहरूबाट आएको छैन,
अझै आएको छ, अझै क्लियर, हिजोको छलफलमा उहाँहरू त्यो ठाउँ पुग्नु भएको छ भन्ने कुरा आइरहेको छ, औपचारिक उहाँहरू फेरि निर्णय त आफ्नो पार्टीमा निर्णय गर्नु पऱ्यो, त्यो मोर्चाको चाहिँ गठबन्धन छ त्यसमा निर्णय गर्नु पऱ्यो, त्यो चाहिँ अब उहाँले गर्नुहुन्छ होला।
आन्दोलनरत पक्ष जसलाई हामीले सन्तुष्टि संविधानको को स्वीकार्यता बढाएर मूल प्रभावमा ल्याउनु खोजिरहेछन् त्यो पक्षले पनि आनाकानी गरिरहेको कुरो तपाईँले व्यक्त गर्नुभयो, अब प्रमुख प्रतिपक्षले त यो संशोधन प्रस्तावलाई राष्ट्रघाती भनेर आन्दोलन गरिरहेछ, उसलाई चाहिँ ट्र्याकमा ल्याउने उसलाई चाहिँ सहमतिमा लिएर आउने कुरो चाहिँ कहाँ पुगेको छ?
राष्ट्रघाती भनेर पत्याउने मान्छेको समस्या हो होइन, यस्तो जब एमाले त्यतिखेर नेपाली कङ्ग्रेससँग सहमति गर्दा नौ बुँदे सहमतिमा सात प्रदेशको खाकाभित्र त्यो छ नि त, त्यतिखेर राष्ट्रघाती नहुने, त्यतिखेर पनि त आन्दोलन हुनु पर्थ्यो नि, यो राष्ट्रघाती भयो होइन, किन गरेको भनेर आन्दोलन भएन, यदि जनताको मात्रै आवाज थियो भने त्यतिखेर त हुनु पर्थ्यो नि त, किन भयो त्यतिखेर, त्यतिखेर त भएन आन्दोलन भने, अहिले जुन छ उहाँले त्यसलाई राष्ट्रघाती भन्ने के अर्थ राख्छ, हिजो उहाँले ल्याएको कुरो होइन, त्यही कुरा हामीले त्यसैमा सहमति हुन्छ, अरूमा जाँदा सहमति हुँदैन बरु, त्यो त कमसेकम एमाले पनि त्यसमा सहमत भइसक्यो हुनाले होइन, यो नयाँ समस्या खास गरी हिमाल पहाड तराई होइन लाई एकीकृत गर्ने हिसाबले चाहिँ के नि यो यो जरुरी छ भनेर आएको कुरो अब यसलाई राष्ट्रघाती भनेर पत्याउने मान्छे हो त समस्या हो हिजो एमाले त्यही गर्दा राष्ट्रघाती नहुने उहाँले भने कुराको पछि पछि
त्यो कुरो तपाईँले चिर्न सक्नु भएको जस्तो देखिन्न नि त
होइन
सडकमा मान्छे पाँच नम्बर
होइन बिस्तारै होइन बिस्तारै चिर्दै जान्छ अब त्यहाँको जनताको फेरि मनोविज्ञान पनि विभिन्न ढङ्गले जोडिएको छ होइन अब त्यहाँ त्यो अब आफ्ना मागहरू पनि उठिरहेको छ है छलफल भइरहेको छ तर मैले जनताले आवाज उठाउनु एउटा कुरो हो राजनीतिक दलहरूले त्यसलाई जुन रूपमा लिनु यो प्रस्ताव ठिक हो तर अहिले यस्तो गर्दा वातावरण हुन्न भने राष्ट्रघाती भनेर आउँदा पनि त्यसलाई पनि पत्याएर हिँड्ने होइन जनता कस्तो हो त क्या होइन राष्ट्रघाती उनीहरूले गर्दा थियो राष्ट्रघाती नहुने हिजो होइन यो भएन ठिक भएन भनेसम्म
कार्यकर्ताको मात्र विरोधको रूपमा
होइन त्यही त मैले बुझेको नि एमाले जुन ढङ्गले आफैले बल गरिरहेको छ यसले आन्दोलन बन्दैन यो तपाईँ हेर्दै जानुहोला होइन यही रूपमा एमाले गयो भने अब यो आन्दोलन बन्दैन किन आन्दोलन बन्नलाई त्यहीँ तथ्यहरू पनि चाहिन्छ तर्कहरू पनि चाहिन्छ नि त
तपाईँलाई त्यसो लागे तापनि त अब सदन त अवरुद्धको अवस्थामा छ सडकमा दिन अवस्था छ
अवरुद्ध भने संविधान कार्यान्वयन नगर्ने हो अब एमालेका कतिपय नेताहरूलाई यो संहिता मन परेकै छैन उनीहरू संहितालाई संहिता समावेशी समानुपाती मन परेकै छैन होइन यो चाहिँ विभिन्न बाहना खोजिरहेका छन् यो पनि हामीले बुझ्नुपर्ने कुरो सबैलाई म भन्दिनँ कतिपय पक्षहरू जुन छ त्यसभित्र त्यो कुरो पनि आइरहेछ त्यसले गर्दा संसद चाहिँ अब दर्ता प्रस्ताव आएको छ संसदले प्रवेशै गरेका छैन होइन यतापट्टि अब लोकमान्छ कार्यको विषय माओवादीको विषय छँदैछ होइन निर्वाचनमा जानुपर्ने निर्वाचनका चाहिँ होइन कानुनहरू बन्नलाई चाहिँ किन अब प्रवेश गरेका छन् अब त्यसलाई किन रोक्नु पर्यो उहाँहरूले त्यो प्रस्ताव आएपछि रोक्दा हुन्थ्यो नि त होइन यहाँ प्रस्ताव त संसदमा चाहिँ होइन त्यसमा एजेन्डामा चढिसकेपछि चाहिँ उहाँहरूले रोक्दा हुन्थ्यो अगाडि नै रोक्नुको अर्थ के हो भने उहाँहरू पनि के चाहनुहुन्छ विभिन्न बाहना बनाएर दोष अन्त थुपारेर अहिलेको परिवर्तनलाई जुन रूपमा अगाडि बढिरहेको थियो यसलाई फेरि यसलाई पनि जो संहिता समानुपाती समावेशी जस्ता विषय संहिता गणतन्त्र जस्ता विषयहरू कहीँ मन परिरहेको छैन होइन
तर त्यस्तो कमजोरी त सत्ता पक्ष र दलको र सरकारको पनि देखिन्छन् जस्तै कुनै पनि विषयमा ठुला राजनीतिक घटनाक्रममा त तीन ठुला दल बीच मिल नमिलिकन अगाडि बढ्दैन
हामीले त पहिलो होइन होइन
हामीले एमालेको असहमति हुँदा हुँदै पनि तपाईँले संशोधन प्रस्ताव ल्याएपछि त उसले प्रतिपक्षमा रहेको विभिन्न बाहना झिकेर आन्दोलन गर्नु
होइन ठिक छ होइन उहाँले आन्दोलन गर्नुभयो विरोध गर्नु त्यसमा मेरो भन्नु केही छैन त्यहाँ होइन हाम्रो भन्नु केही पनि छैन त्यहाँ मुख्य कुरो के हो भने हामीले हिजो पनि चाहिँ के दलहरूले छलफल गरेर ल्याएको कुरो हो सहमति म एमाले चाहिँ सरकारबाट हट्नु परेको पीडा जुन छ होइन माओवादीले प्रतिको जो आक्रोश छ उहाँहरूको त्यहाँ गएर उहाँले बल्लाको भावना लिइरहनु खोज्नु भएको छ सोझे उहाँहरू भन्न सक्नुहुन्न होइन एउटा फेरि एमाले सत्ता साझेदारी पनि खोजिरहेको छ एउटा हामीले बुझ्नुपर्ने कुरो के निर्वाचन हुँदैछ सत्ताभन्दा बाहिर गएर निर्वाचन हुने कुरो उनीहरूलाई एउटा त्रास छ कतै हिजो चाहिँ जतिखेर एमाले चाहिँ होइन स्थानीय निकायको चुनावमा देशव्यापी एउटा आफ्नो स्थिति सुदृढ गर्यो अहिले कतै फेरि चाहिँ होइन त्यही त सत्ता बाहिर बस्दा त्यही त हुने होइन भन्ने उनीहरूलाई त्यो त्यो पनि छ भित्र
एमाले पनि सत्ता चाहेको हो तपाईँहरू पनि सत्तामा हुनुहुन्छ अर्को संसदको ठुलो दल काङ्ग्रेस पनि सत्तामा छ भने त एमाले सत्तामा लिएर तिन ठुला दलै
उहाँले सोझै त्यसो भनिदिए भए त अलिक सहिलो हुन्थ्यो नि छलफल हुन्थ्यो नि त हिजो त हामीले चाहेको के भने राष्ट्रिय सहमति सरकार बनोस् होइन सुरुमा काङ्ग्रेस तयार भएन होइन अब पछि एमाले तयार नभएर पनि बिग्रियो अब हामी त राष्ट्रिय सहमति सरकार चाहिँ बनाउन चाहेकै हो त्यसैले चाहिँ के भने यो विषय चाहिँ के भने हाम्रो विषय चाहिँ प्रष्ट छ तर कुरो के भने अब उहाँले सिधै आउनुहुन्न त्यसो सत्ता साझेदारहरू प्याकेजमा गरौँ भन्नु पनि सक्नुहुन्थ्यो नि त होइन भन्नुभएको छैन होइन तर मुख्य कुरो के भने अब सिधा कुरो के हो भन्नु पऱ्यो र अर्को कुरो निकास दिने उपाय के हो त चुनावमा जाने भने मधेसमा भएको आन्दोलन पक्षलाई थारू लगायतका समुदायहरूले फेरि सम्बोधन गर्नुपर्ने पनि हुन्छ न त चुनाव गराउन गाह्रो हुन्छ होइन त्यसो गर्दा त्यो कुरालाई पनि त ध्यान दिनुपर्छ चुनाव गराउनु पर्यो
भन्नु पर्छ यो सरकारले चुनावको पनि चुनावमै केन्द्रित रहँ चुनावको कुरा गरिरहेको छ कहिलेसम्म चुनावको मिति घोषणा हुन्छ अब तहको हुन्छ कि
होइन चुनावको मिति त छिट्टै घोषणा गर्ने पक्ष त सगोर सहमति गरेर गरौँ भन्ने हो क्या चुनावको विषय हुन्छ नि सगोर मधेसबाहेक दलहरूसँग सहमति गर होइन प्रतिपक्ष एमालेसँग सहमति गरेर अन्य पक्षहरूलाई पनि समेटेर घोषणा गर्ने सरकारको सोचाइ छ त्यो अनुसार अलिकति छलफल भइरहेका छन् यो त हुन्छ अब यो चुनावको घोषणा त छिट्टै गर्नु अब ढिलाइ किन चैत वैशाखमा त चुनाव गर्नुपर्ने समय छैन अब त्यसले मलाई चाहिँ अब यो निर्वाचन सम्बन्धी सबै विधेयकहरू पनि अब दर्ता भइसक्यो अब होइन अब त्यो चाहिँ मलाई चाहिँ संसदमा त्यो प्रवेश पनि गर्छ
प्राथमिकता दिनुभएको छ नि संसदमा पुगेका
होइन त्यही त उहाँ एमाले त्यसलाई अवरुद्ध गरेर समस्या क्रिएट गरेछ नि त त्यो उहाँले गर्नु भने त्यो त्यो विषयलाई किन रोक्नु त चुनाव उहाँले चाहेको त्यो विषयलाई किन छलफल हुँदैन होइन महाभियोग प्रस्तावप्रति उहाँहरूको हो भने त्यसलाई छलफलाउन किन रोक्ने त्यहाँ एमालेको के हो भने के चाहन्छ भन्ने कुरो एउटा अप्ठ्यारो भइरहेको छ आफ्नै प्रस्ताव छ चुनाव गराउनुपर्छ, छिटोभन्दा छिटो हुनुपर्छ भन्ने उहाँहरू, यो यो सरकार चुनाव गराउन चाहँदैन, संविधान कार्यान्वयन गराउन चाहँदैन भन्नुहुन्छ, होइन? त्यसो भए त चुनावको लागि त ठिक छ, हामी तयार छौँ, होइन? हामी चाहिँ के भने महाभियोगको लागि हामी तयार छौँ, होइन? हामी त खालि के भने यो प्रदेशलाई चाहिँ विभाजित गर्ने कुरामा असहमति, विधेयकमा मात्रै यो संशोधन विधेयकमा मात्रै असहमति हो भन्नुपर्ने हो नि त, सबै प्रक्रिया किन रोकेको भन्ने कुरोबाट त्यसैबाट बुझ्न सकिन्छ नि, अब त्यो लाटोले नै बुझ्ने कुरा भइसक्यो।
तर त्यो त्यो विषयमा छलफल मैले अहिले पनि भनिसकेँ, छलफल भएन नि त, दल
भएको भए चाहिँ कति हुनु छलफल, अनौपचारिक छलफल भइरहेछ, औपचारिक छलफल पनि भइरहेछ, होइन? छलफलै नभएको होइन, होइन? तर छलफल भएपछि निकास दिनु पर्यो, संसद त अवरुद्धको स्थितिको अन्त गरिदिनु पर्यो नि त,
त्यो कहिलेसम्म होला? हो त्यो
त्यही त त्यो त छिटै हुनुपर्ने हो, तर भइरहेको छैन, होइन? त्यसमा कमसेकम एमाले सहमत भएर आउनुपर्ने, त्यो पनि भइरहेको छैन, त्यसले मात्र सरकारले प्रयत्न पहल गरिरहेको छ, होइन? तर पनि चिजहरू भइरहेको छैन, होइन? अनि वेट गर्नु पऱ्यो नि त, केही समय त वेट पनि गर्नु पऱ्यो, फेरि पेलेरै जान्छु, बल प्रयोग गरेर जान्छु भने जानु भयो भने त्यो लास्टको कुरो, त्यो त होइन, लास्टको कुरो हो नि, अलि पेलेर जाने, बल प्रयोग गर्ने भने त लास्टको कुरो,
अहिले त सत्ता पक्षले गरेको पनि त्यस्तै देखिन्छ नि त संविधान संशोधनको सवालमा त,
होइन? त्यही त मैले भन्न खोजेको नि, त्यो विषय चाहिँ के भने सबै सहमतिबाट जानु पऱ्यो, कि सहमति नभए संशोधन हुँदैन फेरि, होइन? त्यसो गर्दा चाहिँ त्यो स्थितिमा हिजो जस्तो माओवादीलाई छोडेर सहमति नभइकन जाँदा चाहिँ अप्ठ्यारो हुने भएर त फेरि कङ्ग्रेस एमाले पछि हट्यो भने त्यतिखेर पनि
तिन दल कम्तीमा पनि मिल्नु पऱ्यो, कुनै पनि ठुला घटना यो संविधान संशोधन
सानो दल भयो नि, अहिलेको चाहिँ परिवर्तनको चाहिँ भाग त माओवादी हो भने उसलाई बाहिर राखेर सानो भयो भने पञ्चायत त हुँदैन नि, होइन? त्यसले गर्दा अहिले पनि कङ्ग्रेस एमाले चाहिँ ठुलो दल छन् संसदमा, त्यहाँ उनीहरूलाई सहमति नलिएको हुँदैन भनेर हामी त्यसलाई प्रयत्न गरिरहेका छौँ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बलदिन्दो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी स्थानीय चुनावबारे छलफल गरिरहेका छौं। दलहरूबीच पुरानै संरचना अनुसार चुनाव गर्ने विषयमा छलफल भएसँगै पुनर्संरचना आयोगले प्रतिवेदन तयार पारे पनि सरकारले लिन आनाकानी गरिरहेको छ, जसका कारण स्थानीय निकाय वा तह कुनको चुनाव गर्ने भन्ने विषयमा अन्यलता देखिन्छ। एक थरीले प्रतिवेदन बुझेपछि स्थानीय तह बाध्यकारी रूपमा लागू हुने जिकिर गर्दै पुरानै संरचना अनुसार चुनाव गर्न नसकिने बताइरहेका छन्। कार्यक्रममा यिनै विषयमा संविधानविद चन्द्रकान्त ग्यावालीसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी स्थानीय चुनाव गर्ने विषयमा देखिएको अन्यलता र संवैधानिक जटिलताबारे छलफल गरिरहेका छौं। अबको क्रममा सुनौ संविधानविद चन्द्रकान्त ग्यावालीसँग गरिएको कुराकानी।
सरकारले यो स्थानीय संविधान अनुसार चाहिँ पहिला स्थानीय तहको चुनाव गर्ने भनेको थियो, तर पछिल्लो समय चाहिँ राजनीतिक दल र सरकार चाहिँ स्थानीय निकाय जुन पुरानो संरचना छ त्यसै अनुसार चुनाव गर्ने भन्ने तयारीमा जुटेका छन्। यो संवैधानिक दृष्टिकोणबाट कतिको उपयुक्त वा मिल्छ कि मिल्दैन?
पहिलो चाहिँ सरकार र राजनीतिक दल खास गरिकन राजनीतिक दलहरूको सहमति अहिले हुन खोजिरहेको छ। केमा भन्दाखेरि संकटकालीन अवस्थामा पनि स्थानीय निकायको निर्वाचन गरेर यो संकटकाललाई अन्त्य गर्न सकिन्छ कि स्थानीय तहको लेभलमा भन्ने चाहिँ उहाँहरूको मनसाय मकसद र भावना पनि देखिन्छ। यो नयाँ कुरा आएको भन्ने चाहिँ मान्छेलाई लागेको छ, तर यो नयाँ कुरा होइन। यो कुरा के हो भन्दाखेरि अहिले देश चाहिँ सामान्य अवस्था होइन, देशको चाहिँ एउटा सामान्य अवस्था हुन्छ, सङ्कटकालीन अवस्था हुन्छ र सङ्कटकालीन अवस्था हुन्छ। हामी अहिले सङ्कटकालीन अवस्थामा छौँ। सङ्कटकालीन अवस्थालाई व्यवस्थापन गर्न स्थानीय तहमा स्थानीय तहको पुनर्संरचना गर्दासम्म सङ्कटकाललाई व्यवस्थापन गर्नको लागि स्थानीय निकायको निर्वाचन गर्ने गरी यो संविधानले धारा 303 तिनको 1, 2, 3 व्यवस्थापन गर्न खोजेको पाइन्छ। अर्थात् स्थानीय निकायको पनि निर्वाचन हुन सक्छ यो सङ्कटकालीन अवस्थामा भन्ने परिकल्पना छ। अहिले चाहिँ दलहरू यसमा चाहिँ यो सङ्कटकाललाई अन्त्य गर्नको लागि केही सहमतिको बिन्दुमा आएका छन्, जहाँ चाहिँ हिजो स्थानीय तहकै आयोग गठन गरिसकेको छ। आयोगले चाहिँ जब संख्या र सिमाना दिइसके पछाडि स्थानीय तहको निर्वाचन हुनुपर्छ भनेर केही समयसम्म रानी दल र सरकार चाहिँ त्यही मानसिकतामा अगाडि बढेको देखिन्थ्यो। तर त्यसभन्दा पूर्व चाहिँ मैले आफैले यो धारा 303 को व्यवस्था हेर्दा र राष्ट्रिय सभाको जुन प्रतिनिधित्वको व्यवस्था हेर्दाखेरि पनि स्थानीय निकायको निर्वाचन गर्दाखेरि पनि स्थानीय तहको संरचना र स्थानीय तहको सरकारलाई व्यवस्थापन गर्नलाई स्थानीय निकाय चाहिँ पहिला निर्वाचन गर्नुपर्ने रहेछ स्थानीय निकायको भन्ने मलाई लागेको थियो संविधानको व्याख्या गर्दा। त्यही बमोजिमको प्रदेश सभाको निर्वाचन र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन गर्ने भने तीन तहको संसद निर्वाचन गरिसकेपछि सङ्कटकाल अन्त्य हुन्छ, तीन तहको सरकारको निर्माण भएपछि संविधानको यसको कानुन चाहिँ स्पष्ट रूपमा हुनसक्छ भन्ने चाहिँ लागेर नै मैले पहिला चाहिँ स्थानीय तहको पुनर्संरचना गर्न आयोग गठन गरेर पनि त्यसले दिएको रिपोर्टको आधारमा स्थानीय तहको पुनर्संरचना गर्दाखेरि झन्डै झन्डै 4-5 वर्ष लाग्न सक्ने भावनाले पहिलो फेजमा मैले स्थानीय निकायको निर्वाचन गरियोस् जहाँ चाहिँ स्थानीय तहको पुनर्संरचना गरिसकेपछि जब स्थानीय तहको पुनर्संरचना हुन्छ त्यसको संरचना तयार हुन्छ त्यसको निर्वाचन हुन सक्छ भनी भइसकेपछि निर्वाचन भयो भने स्थानीय निकाय चाहिँ स्वतः विघटन हुन्छ त्यो तरिकाले स्थानीय निकाय निर्वाचन गरियोस् भनेर मैले एउटा रिट पनि सर्वोच्चमा हालेको थिएँ र पुस 6 गते विचाराधीन पनि छ। दोस्रो रिट चाहिँ प्रदेश सभाको निर्वाचन केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन पनि गरियोस् जब 1 वर्ष हुँदासम्म नि सरकारले कुनै समकालीन सरकारले नगरे हुनाले सामान्य सर्वोच्च अदालतमा त्यो रिट पनि हालेँ र रिट पनि विचाराधीन छ। यो अवस्थामा चाहिँ तीन तहको संसदको निर्वाचन गर्नु सङ्कटकालीन व्यवस्थालाई अन्त्य गर्नु हो। अब त्यो अवस्थामा अहिले स्थानीय निकायको निर्वाचन गरेर सङ्कटकालको व्यवस्थापन गर्न सकिन्छ सकिन्न भन्ने प्रश्न तपाईँको केन्द्रित छ। अहिलेको अवस्थामा स्थानीय तहको पुनर्संरचना गर्नलाई आयोगले चाहिँ दिनरात काम गरिरहेको छ। संविधान त हेर्ने भने आयोग गठन भएको मितिले 1 वर्षभित्र स्थानीय तहको पुनर्संरचना आयोगले स्थानीय तहको सङ्ख्या र सिमाना चाहिँ उसले प्रतिवेदन सरकारलाई बुझाउँछ, बुझाएपछि सरकारले त्यसलाई स्वामित्व ग्रहण गर्छ, स्वामित्व गरेर अनुमोदन गरिसकेपछि भइरहेका स्थानीय निकाय चाहिँ त्यसको विघटन हुन्छ।
भनेपछि अलिकति जस्तै सामान्य के बुझिन्छ भने फागुनको मसान्तसम्म चाहिँ आयोगको कार्य अवधि छ, 1 वर्ष तोक्या छ, त्यो सकिएपछि आयोगले प्रतिवेदन दिने बित्तिकै नयाँ स्थानीय तहको संरचना बाध्यकारी रूपमा लागू नहुने हो।
अब संविधान त हेर्ने भने आयोगले सङ्ख्या र सिमाना तोकेर यो स्थानीय तहको पुनर्संरचना गर्यो भने प्रतिवेदन बुझायो भने स्थानीय निकायहरू विघटन हुन्छ भन्ने चाहिँ त्यो परिकल्पना देखिन्छ। तर चाहिँ जुन स्थानीय तहको पुनर्संरचना गर्न जुन राज्य पुनर्संरचना भनेको छ स्थानीय तहको, त्यो आयोगले प्रतिवेदन दिँदा बित्तिकै नामाङ्कन र सीमाङ्कन उसको दियो भने सङ्ख्या दियो भने तत्कालै यो स्थानीय निकाय चाहिँ विघटन हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन। किन भन्दाखेरि उसले प्रतिवेदन दिइसकेपछि सरकारले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ, अनुमोदन त्यो सरकारले गर्छ गर्दैन भन्ने कुरा एउटा प्रश्न पनि छ। अस्वीकार पनि गर्न सक्छ, फेरि फर्दर स्टडी पनि गर्न सक्छ, अर्को आयोग पनि गठन गर्न सकिन्छ। किन भन्दाखेरि अर्को आयोग गठन गर्नुपर्ने सम्भावना पनि त्यहाँ देखिन्छ, किनभने अहिलेको स्थानीय तहको पुनर्संरचना आयोगले दिने रिपोर्ट भनेको प्रतिवेदन भनेको केवल कतिवटा चाहिँ सङ्ख्यामा स्थानीय तहको सरकार हुन्छ एक र सिमाना के हो भन्नेसम्म उसलाई अधिकार दिएको छ, संविधान त पनि त्यही दिएको छ। अब उसका चाहिँ स्थानीय तहका अधिकारहरू 22 वटा अधिकारहरू अनुसूचीमा छन्, एउटा एक्सक्लुसिभ पावर भन्छ, पूर्ण अधिकार छ, त्यो अधिकार चाहिँ ती सबै स्थानीय तहको सरकारले प्रयोग गर्न सक्छन् सक्दैनन् भन्ने प्रश्न छ। अर्कोतर्फ साझा अधिकार पनि छन्, स्थानीय तहको अधिकारहरू प्रदेश सरकार र केन्द्रीय सरकारले पनि गर्न सक्ने, लोकलले पनि गर्न मिलेर गर्न सक्ने त्यो अधिकार पनि छन्। ती अधिकार अन्तर्गत चाहिँ कानुन बनाउनुपर्ने जरुरी छ। उहाँहरूले स्थानीय तहको पुनर्संरचना आयोगले सङ्ख्या र सिमाना त दिन्छ तर त्यसको कानुन बनाउनलाई 22 वटा अधिकारहरू प्रयोग गरेर कानुन बनाउन धेरै समय लाग्छ, कानुन बनाउनु पर्यो र सबै स्थानीय तहका सरकारहरू इक्वल फुटिङमा नहुन सक्छन् र सबैमा चाहिँ राजस्व त्यत्तिकै उठ्छ भन्ने पनि छैन, त्यहाँको मेन पावर उत्तिकै हुन्छ भन्ने छैन, त्यसको चाहिँ भौगोलिक एरिया प्रशासनिक पुनर्संरचना गर्न पनि धेरै जटिल छन्। त्यसकारणले कर्मचारी प्रशासनको व्यवस्थापन गर्नुपर्ने छ, कानुनहरू बनाउनु पर्ने छ, त्यसपछि इन्फ्रास्ट्रक्चर बनाउनु पर्ने छ, त्यो गर्दाखेरि समय 4-5 वर्ष लाग्छ, त्यो 4-5 वर्ष लाग्ने एकातर्फ देखिन्छ भने आयोगले चाहिँ प्रतिवेदन दिँदा बित्तिकै स्थानीय तहको पुनर्संरचना हुन्छ भन्ने छैन, त्यहाँ चाहिँ कर्मचारी प्रशासन भर्नु पर्यो, कानुनहरू बनाउनु पर्यो, त्यसको इक्वल फुटिङका चाहिँ अधिकार प्रयोग गर्न सक्छन् सक्दैन त्यसलाई अध्ययन अनुसन्धान गर्नु पर्यो, त्यो गरिसकेपछि स्थानीय तह चाहिँ पुनर्संरचना भयो रेडी भयो अब हामी निर्वाचनमा जान सक्छौँ भनेपछि स्थानीय निकायको निर्वाचन पहिले गरियो भने त
दुईतिर जानुपर्ने हो। एकातिर पुरानो संरचना अनुसार चुनाव गरेर जनताका इच्छा आकांक्षा जनचाहना विकास निर्माण कामलाई पनि गति दिँदै जाने, अर्कोतर्फ नयाँ संविधानले व्यवस्था कल्पना गरेको अनुसार चाहिँ त्यसलाई पनि संरचनागत हिसाबले बनाउँदै जानु पर्यो।
अब यो संविधानले परिकल्पना गरेको दुईटा निर्वाचन गर्नुपर्ने जरुरी देखिन्छ स्थानीय तहको लेभलमा। प्रदेश संसद र केन्द्रीय संसदको त दुईटा निर्वाचन छँदैछन्, त्यस बाहेकको पनि स्थानीय तहको लागि एउटा संक्रमणकालीन स्थानीय निकायको निर्वाचन अर्को पुरानै संरचना अनुसार, दोस्रो चाहिँ स्थानीय तहको पुनर्संरचना भएर नहुँदासम्म यसका पदाधिकारीले काम गर्ने गरी र स्थानीय तहको पुनर्संरचना भएर निर्वाचन भएपछि यो स्वतः विघटन हुने गरी स्थानीय निकाय विघटन हुने गरी त्यस्तो संकटकालीन व्यवस्था पनि यो संविधानले गरेको देखिन्छ। त्यस कारणले गर्दाखेरि अहिले स्थानीय निकायको निर्वाचन गर्दाखेरि यो चाहिँ 74 मार्क्स 7 भित्र चाहिँ स्थानीय तहको निर्वाचन गर्नुपर्छ भन्ने स्थानीय लेभललाई बाध्यात्मक छैन, किनभने स्थानीय तह नहुँदा 74 मार्क्स 7 नहुँदाखेरि स्थानीय निकाय उपस्थितिमा पनि राष्ट्रिय सभाको चाहिँ गठन हुन सक्ने स्थानीय निकायबाट भनियो छ त्यो व्यवस्थान गर्न सकिन्छ। त्यसपछि गएर प्रदेश र केन्द्रीय प्रतिनिधि सभा भने राष्ट्रपतिको निर्वाचन गर्न सकिन्छ भनेपछि स्थानीय निकायले पनि स्थानीय तह सरहको चाहिँ काम गर्न सक्छ। जस्तो अहिले संविधान सभाको हैसियत व्यस्तका संसदलाई भने जस्तै स्थानीय तहको हैसियत स्थानीय निकायलाई चाहिँ डेलिगेट राइट यो संविधानले दिएको छ। त्यस कारणले गर्दाखेरि स्थानीय निकायको निर्वाचन 74 मार्क्स 7 भित्र भयो भने स्थानीय तहको पुनर्संरचना भइसकेपछि 4-5 वर्षभित्रमा स्थानीय तहको 500-700 स्थानीय तहको सरकार होलान्, त्यसको कार्यपालिका व्यवस्थापिका न्यायपालिकाको संरचना गर्नुपर्ने हुन्छ, त्यो गरुन्जेल 4-5 वर्ष लाग्छ। त्यो व्यवस्थापन गर्नलाई स्थानीय निकायको निर्वाचन संवैधानिक परिकल्पना हो, संवैधानिक दायित्व। जुनसुकै श्रवणकालीन अवस्थाको सरकारले स्थानीय निकायको निर्वाचन गरेर जानुपर्छ। अहिले जतिसुकै तयारी भए पनि स्थानीय तहको संसदका निर्वाचन हुन सक्ने स्थिति देखिँदैन।
यसलाई चाहिँ संहितासँग पनि जोडेर अलिक बढी व्याख्या विश्लेषण गरेर देखिन्छ। यो पुरानै संरचना अनुसार गर्ने हो भने त संहिता त धरापमा पऱ्यो, संहितालाई चाहिँ संवैधानिक हिसाबले पनि डिरेल गर्न खोजियो भन्ने तर्क पनि सुनिन्छ।
स्थानीय निकायको निर्वाचन गर्दाखेरि संहिता धरापमा पर्छ भन्ने मलाई लाग्दैन। स्थानीय निकायको मात्र चाहिँ पुरानो संरचना अनुसार निर्वाचन गर्ने भनिएको छ, तर प्रदेश सभा र केन्द्रीय प्रतिनिधि सभा संघीय सभाको संघीय सरकारको अथवा संघीय संसदको लागि त पुरानो संसदको निर्वाचन गर्ने भन्ने होइन र त्यो छैन पनि। त्यस कारणले दुईटा चाहिँ संसद केन्द्रीय प्रतिनिधि सभा र प्रदेश सभाको लागि चाहिँ यो संघीय संसदकै निर्वाचन हुन्छन्, संघीय संसद र प्रदेश सभाको निर्वाचन हुन्छ, त्यो पुरानै संरचना अनुसार निर्वाचन गर्ने यसले परिकल्पना गरेन। तर चाहिँ स्थानीय तहको लागि चाहिँ स्थानीय तहको पुनर्संरचना गर्नलाई कम्तीमा पनि अब 3137 जति 57 जति गाविस सरकारहरू छन् निकायहरू छन् त्यसलाई चाहिँ घटाएर 500-700 ल्याउँदाखेरि धेरै पुनर्संरचना गर्नुपर्ने हुनाले त्यो जटिलता छ। स्थानीय तहको चाहिँ अधिकारहरू पनि धेरै अधिकार छन्, त्यसलाई कानुनले चाहिँ व्यवस्थापन गर्नुपर्ने जटिलता छ, त्यसपछि त्यसको प्रशासनिक संरचना बनाउन जटिलता छ, अनि त्यसका अधिकारहरू इक्वल फुटिङमा हुन्छ हुँदैन भने त्यो जटिलता छ, अध्ययन अनुसन्धान गर्नुपर्ने छ, यसले दिएको रिपोर्टले पनि संख्या र सीमाना हुन्छ, त्यसका चाहिँ प्रशासनिक संयन्त्रहरू बनाउन उसले सक्दैन, इन्फ्रास्ट्रक्चर बनाउन सक्दैन, अरू अधिकारहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्ने त्यो गराउन अर्को आयोग पनि गठन गर्नुपर्ने स्थिति छ। त्यो जटिलता भावनाले त्यही स्थानीय तहको पुनर्संरचना गर्नलाई नै स्थानीय निकायको निर्वाचन भयो भने त्यसलाई सहयोग पुग्छ भनेर संविधानले परिकल्पना गरेको। त्यस कारणले यो स्थानीय निकायको निर्वाचन गर्दैमा चाहिँ अन्य चाहिँ पुरानै संरचनाका संसदको निर्वाचन हुने त्यस कारणले संहिता जान्छ धर्म पर्छ भन्ने चाहिँ यो होइन। अन्यको हकमा त प्रदेश सभा र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन संहिताको आधारमा हुन्छ, त्यस कारण त्यो 74 मार्क्स 7 भित्रै गर्नुपर्ने संवैधानिक बाध्यता छ। यो व्यवस्थाका संसदको निर्वाचन हुने हो कि भनेर मान्छेलाई शङ्का आयो भने यो व्यवस्थाका संसदको आयु भनेको 2074 मार्क्स 7 आफ्नो मृत्युपत्रमा आफै घोषणा गरेर आफै हस्ताक्षर गरेर
सरकारले त यो अहिलेको जुन अवैज्ञानिक भयो जुन संरचना गर्दाखेरि अप्नाउनु पर्ने जुन जुन कुरा थियो त्यसलाई अप्नाउन सकेन, यसलाई चाहिँ इलाकालाई मात्र आधार मान्ने भन्दै थियो, त्यो कुरोलाई करेक्सन गर्ने ठाउँ पनि त बाँकी रह्यो जस्तो देख्यो नि। यो
अब इलाका भनेको एउटा इलाका भनेको सरकारले पहिला चाहिँ स्थानीय पुनर्संरचना आयोगलाई दिएको जुन चाहिँ सीमारेखा थियो TOR थियो, त्यो चाहिँ शर्तहरू थिए, त्यसलाई चाहिँ झन्डै झन्डै प्रतिवेदन बुझाउने बेलामा इलाकालाई चाहिँ आधार बनाउने भन्यो। इलाका आधार बनाउँदा बित्तिकै त सङ्ख्या पनि आउने हो सीमाना आउने भयो, यो आयोगको औचित्य नहुने भयो, त्यस कारण यो आयोगको औचित्य हुँदैन यो इलाकालाई आधार बनाउने भनेर मैले पनि धेरै ठाउँमा बोले लेखेँ। पछि उहाँहरूले पनि सामु तपाईँले यो अगाडि बढ्नु भने त सामूहिक राजीनामा पनि गरे हुन्छ भनेर पनि आयोगका पदाधिकारीले भनेको थिएँ। त्यो पछि चाहिँ उहाँहरूले पनि त्यो च्यालेन्ज चाहिँ प्रधानमन्त्री समक्ष पनि गर्नुभयो, सामूहिक राजीनामा आउँछ भनेपछि इलाकालाई एउटा आधार मात्रै बनाउनुहोस् भनेपछि त्यो समाधान भएको थियो। अब त्यो इलाका भनेको पुनर्संरचना गर्ने एउटा आधार मात्रै हो, एउटा आधार मात्रै हो, अरू आधारहरू सरकारले दिएको छ, त्यो आधार बमोजिम स्थानीय तहको पुनर्संरचना गरेर सङ्ख्या र सिमाना उसले दिन्छ, त्यसपछि अरू अधिकारहरू प्रयोग गर्दै जाँदाखेरि झन्डै झन्डै तिन चार वर्ष लाग्ने स्थिति छ। त्यो स्थिति भावनाले स्थानीय निकाय निर्वाचन गरेरै गर्दाखेरि पुरानै पुनर्संरचना हुने भयो, पुरानै निर्वाचन भयो, सँगै जाने हो भन्ने चाहिँ यो कसैले पनि परिकल्पना नगरे हुन्छ, संविधानले पनि परिकल्पना नगरे होइन। यसले चाहिँ बरु संहितालाई बलियो बनाउनलाई, स्थानीय तहको संरचनालाई बलियो बनाउनलाई, उसलाई सहयोग गर्नलाई स्थानीय निकायको समकालीन अवस्थामा गरेर निर्वाचन गरेर यसलाई व्यवस्थापन गर्नलाई मात्रै राखिएको हो। तर प्रदेश सभाको केन्द्रीय प्रतिनिधि सभाको लाई चाहिँ निर्वाचन हुँदैन कि फेरि पुरानै जाने कि भन्नलाई यो संविधानले कहीँ कतै बोल्दैन। 74 मार्च 7 भित्र त यो व्यवस्थित संसद विघटन हुन्छ, तीन तहको संसदको निर्वाचन भनियो छ, त्यो निर्वाचन केन्द्रीय प्रतिनिधि सभाको निर्वाचनको तिथिमिति घोषणा गरेर उम्मेद्वारको मनोनयन हुँदादेखि त यो व्यवस्थित संसद विघटन हुन्छ, त्यस कारणले व्यवस्थित संसदको फेरि निर्वाचन हुन्छ भन्ने त छैन, त्यस कारणले त्यसमा चाहिँ संहिता जान्छ धर्ममा पर्छ भनेर कसैले नभन्दा हुन्छ। यो संहिताकै संहितालाई नै बलियो बनाउनलाई नै स्थानीय निकाय निर्वाचन गरेर स्थानीय तहको संरचना नहुन्जेलसम्म निर्वाचन नहुन्जेलसम्म त्यसलाई बल पुर्याउनलाई त्यसलाई सहयोग पुर्याउनलाई स्थानीय निकाय निर्वाचन जरुरी हो।
दल र सरकारले चाहिँ यो अवधि अहिलेसम्म त पुरानै संरचना अनुसार चुनाव गर्न त सकिन्थ्यो, भनेपछि यो अवधिसम्म तहको चुनाव गर्ने भनेर चाहिँ समयको बर्बादी गरे भनेर हामीले बुझ्न सक्ने सकियो अब
होइन। पहिला चाहिँ स्थानीय तहको पुनर्संरचना आयोगले दिएको रिपोर्ट अनुसार हामी चाहिँ स्थानीय तहकै निर्वाचन गर्छौँ भन्ने चाहिँ लागेछ उहाँहरूलाई, त्यो एनालाइसिस भएन, त्यो अध्ययन अनुसन्धान भएन, पछि चाहिँ उहाँहरूले सबै कुराहरू देख्नुभयो, किनभने 22 अधिकारहरू अनुसारको कानुन बनाउनु पऱ्यो, कानुनका विधेयकहरू ल्याउनु पऱ्यो, त्यसपछि 70 जनासम्म चाहिँ एउटा स्थानीय तहको सरकारमा चाहिँ कर्मचारी चाहिन्छ भन्ने पनि आयो पछि प्रतिवेदनमा, अनि त्यसलाई व्यवस्थापन गर्नु पऱ्यो, त्यसपछि त्यहाँ चाहिँ कम्ती भने कार्यपालिका व्यवस्थापिका न्यायपालिका पनि हुन्छ, तिनटै सरकारका स्थानीय तह भने त सरकारका अङ्गहरू अङ्गहरूका संरचना बनाउनु पऱ्यो, त्यसपछि माथिका केन्द्रीय तहका आयोगहरू हुन्छन्, आयोगका पनि विभाग होलान् अथवा त्यसका पनि विङहरू होलान्, त्यो पनि व्यवस्थापन गर्न पऱ्यो, त्यस कारण सरकारै चलाउँदाखेरि त 500-700 सरकारको व्यवस्थापन गर्नलाई त धेरै समय लाग्ने भयो। अब यो 74 मार्च 7 भित्र त स्थानीय तहको संरचना गर्न जटिलता हुने भावनाले बल्ल अहिले दलहरूले महसुस गरे, त्यो महसुस गरिसकेपछि अहिले वास्तवमा यो संकटकालीन व्यवस्थालाई व्यवस्थापन गर्नलाई दलहरूले एउटा ठिक बाटो र संविधानसम्मत नै बाटो अप्नाएर अहिले आउन खोजेको देखिन्छ। यो गरियो भने स्थानीय तहको संरचना पुनर्संरचनालाई सहयोग हुने र त्यो व्यवस्थापन गर्नलाई संकटकालीन अवस्था सहिलो पर्छ, होइन यसलाई पनि फेरि गरेनन् भने फेरि तीन तहको संसदको निर्वाचन गर्ने भनेर पुरानै नगर्नेकन स्थानीय निकाय नगरेर अहिले आएको पुनर्संरचनाको तह बमोजिम नयाँ पुनर्संरचनाको स्थानीय तह बमोजिम निर्वाचन गर्ने भन्ने भने त फेरि 5 वर्षसम्म स्थानीय तहको निर्वाचन हुन सक्दैन। त्यसले गर्दाखेरि एउटा मान्छे हिजो चाहिँ 54 सालमा निर्वाचन भएको आज चाहिँ 73 सालसम्म निर्वाचन हुन सकेको होइन स्थानीय निकायको, 17 वर्षको बालिक साबालक अहिले चाहिँ 36 वर्ष भइसक्यो, अब अहिले 5 वर्षसम्म फेरि स्थानीय तहको निर्वाचन गरिएन भने भएन भने त ऊ त झन्डै झन्डै 41 वर्ष हुन्छ, त्यतिखेर पनि भएन भने 50 वर्ष पुग्ला। स्थानीय लोकतन्त्रको अभ्यास चाहिँ उसले गर्न सक्दैन, र लोकतन्त्रको बलियो अभ्यास भनेकै स्थानीय तहकै निर्वाचन भयो भने स्थानीय निकायको निर्वाचनले लोकतन्त्रको अभ्यास हुनसक्छ, त्यसले चाहिँ संहितालाई नै इन्स्टिट्युसनली डेभलप गर्नलाई संस्थागत विकास गर्नलाई नै स्थानीय तहलाई नै बलियो बनाउनलाई यो स्थानीय निकायको निर्वाचनको परिकल्पना गरिएको।
उहाँ हुनुहुन्थ्यो संविधानविद चन्द्रकान्त गेवाली। आजको कार्यक्रममा हामीले स्थानीय निकाय वा तहमध्ये कुनको चुनाव गर्ने भन्ने विषयमा दलहरूबीच देखिएको अन्योलता र संवैधानिक जटिलताबारे छलफल गर्यौं। छलफलमा हुनुहुन्थ्यो नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल र संविधानविद चन्द्रकान्त गेवाली। कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिन नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।